visit tazkeer.org.
Alhamdulillahi Rabbil Alameen. Wassalatu wassalamu ala Rasulil Kareem. Wa ala alihi wa ashabihi ajma'in. Wal aqibatu lil muttaqeen. Qala Allah ta'ala. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل يا عبادي الذين أسرفوا على أنفسهم لا تقنطوا من رحمة الله إن الله يغفر الذنوب جميعا إنه هو الغفور الرحيم صدق الله العظيم. Rabbi shrahli sadri wa yassirli amri wa akhlul uqdatam min lisani yafqahu qawli. Samayin-e-kiram, surah az-zumr se ek ayat-e-kareema aapke samne tilawat ki hai ke jo پروردگار عالم کی طرف سے گناہگاروں کے لیے، عاصیوں کے لیے رحمت، مغفرت، امید اور محبت کا پیغام اپنے مضامین میں سمیٹے ہوئے ہے. ارشاد پاک ہے، اعلان کر دیجئے، کہہ دیجئے کہ اے میرے بندو، جنہوں نے اپنی جانوں پر ظلم کیا اللہ کی رحمت سے مایوس نہ ہونا، بے شک اللہ سارے ہی گناہ معاف کر دیتا ہے اور بے شک وہ بخشنے والا اور رحم کرنے والا ہے. قابل احترام سامعین، اللہ سبحانہ و تعالیٰ نے قرآن مجید کے ذریعے اور سرور کائنات صلی اللہ علیہ وسلم کی زبان اطہر سے یہ اعلان کروایا کہ اللہ بندوں کے معاملے میں غفور ہیں، رحیم ہیں. لیکن یہاں عجیب معاملہ جو امیدوں کے دیپ روشن کر دیتا ہے اور ٹوٹے ہوئے دلوں کو سہارا اور تقویت عطا کرتا ہے، وہ معاملہ یہ ہے کہ اللہ نے اس اعلان کا آغاز کیا یا عبادی سے کہ میرے بندو، اور اس کے بعد بڑی مہربانی کی ان بندوں کی صفات جو قرآن مجید کے دیگر مقامات پر بیان ہوئیں، ان میں بڑی ہی رعایت کرتے ہوئے کچھ اور ہی بات کہہ دی جو ٹوٹے دلوں کا سہارا ہے، جو مایوسیوں کو امید سے بدل دیتا ہے اور جو گرنے والوں کو تھام لیتا ہے. نشہ پلا کے گرانا تو سب کو آتا ہے، مزہ تو جب ہے کہ گرتوں کو تھام لے ساقی. فرمایا یا عبادی، اے میرے بندو، آگے یہ نہیں فرمایا کہ جنہوں نے بندگی کا حق ادا کر دیا، جنہوں نے تہجد پڑھے، جنہوں نے انفاق کیا، جنہوں نے قتال کیا اللہ کی راہ میں اور جہاد کیا، جنہوں نے تبلیغ کی، جنہوں نے علم دین کی اشاعت میں اپنی زندگی کھپائی، اے میرے وہ بندو جنہوں نے فلاں نیکی کی، بھلائی اور خیر کے کاموں میں حصہ لیا اور جنہوں نے جد و جہد کی میری راہ میں، نیکیوں کے حکم دیے، برائیوں سے روکا، وہ ساری صفات جو اپنے بندوں کی نسبت سے قرآن مجید میں اللہ نے بیان کی ہے کہ یہ میرے بندے ہیں، ایسے چلتے ہیں، ان کے دن ایسے ہیں، ان کی راتیں ایسی ہیں، اور قرآن کے ساتھ ان کے تعلق کی نوعیت یہ ہے، اور یہ میرے گھر میں آ کر میرے سامنے سجدہ ریز رہنے والے لوگ ہیں، اور ان کی راتیں ذکر و اذکار میں گزرتی ہیں، اور ان کی پیٹھ بستر سے الگ رہتی ہے، اور یہ زمین پر نرم چال چلتے ہیں، اور یہ اللہ کے سوا کسی کو پکارتے نہیں ہیں، یہ اعتدال کی زندگی بسر کرتے ہیں۔ یہ ساری صفات جو مومنین کی صفات ہیں، اللہ نے یہاں فرمایا اے میرے بندو، اور ان صفات کا تذکرہ نہیں کیا، بلکہ بڑی ہی مہربانی کی اور اپنی رحمت کی بلندیاں واضح کرتے ہوئے فرمایا اے میرے وہ بندو، اسرفوا علی انفسہم، جنہوں نے اپنی جانوں پر ظلم کیا ہے، جن کا نامہ اعمال سیاہ کاریوں سے، معصیتوں سے، گناہوں سے، کوتاہیوں سے، لغزشوں سے، خامیوں سے، زوف سے اور بدعمالیوں سے بھرا ہوا ہے۔ الذین اسرفوا علی انفسہم، اے میرے وہ بندو کہ جنہوں نے غفلت کی، بغی کی، بغاوت کی، سرکشی کی، گناہ اور معصیت کی زندگی گزار لی ہے، اے میرے وہ بندو کہ جنہوں نے اپنے نفس کی خواہشات کی پیروی کی ہے، اے میرے وہ بندو کہ جنہوں نے کبھی بھول کر اور کبھی دانستہ گناہ کا راستہ اختیار کر لیا ہے، اے میرے وہ بندو کہ جن کے نامہ اعمال میں رسوائی، ذلت اور شرمندگی کے سوا کچھ نہیں ہے، اے میرے وہ بندو کہ جنہوں نے اس دنیا میں رہتے ہوئے میری طرف سے سچائی اور ہدایت کا پیغام آنے کے باوجود دنیا کو اپنا اوڑھنا بچھونا بنایا، اس کے نظاروں میں کھو گئے، دنیا کی محبت نے ان بندوں کی نگاہوں کو خیرہ کر لیا، ان کے دلوں کو لبھا لیا، اور دنیا نے انہیں اپنی زلفوں کا اسیر بنا لیا، انہوں نے نہ اللہ کے حق کا خیال کیا اور نہ بندوں کے حقوق ادا کیے، اور یہ سب کچھ جو کچھ یہ کرتے رہے، اللہ سبحانہ و تعالیٰ نے پھر بھی فرمایا یا عبادی، اے میرے بندو، الذین اسرفوا علی انفسہم، کہ تم حاجی نہیں ہو، تم مجاہد نہیں ہو، تم اللہ کی راہ میں خرچ کرنے والے سخی نہیں ہو، اور تم عالم نہیں ہو، تم شیخ نہیں ہو، شیخ طریقت نہیں ہو، تم علامہ، مدرس اور مولانا نہیں ہو، بلکہ کون ہو؟ الذین اسرفوا علی انفسہم، میرے گناہگار بندو، جنہوں نے جانوں پر ظلم کر لیا، جو گناہ کی زندگی گزارتے رہے، یہ امید افزا اور رحمتوں کی طرف متوجہ کرنے والی اور امید کے دیے روشن کرنے والی آیت ہے۔ اس میں گناہگاروں کے لیے پیغام ہے کہ تو بچا کے نہ رکھ اسے، تیرا آئینہ ہے وہ آئینہ، جو شکستہ ہو تو عزیز تر ہے نگاہ آئینہ ساز میں، نہ کہیں جہاں میں اماں ملی، جو اماں ملی تو کہاں ملی، میرے جرم خانہ خراب کو تیرے عفو بندہ نواز میں، اللہ نے گناہوں کے باوجود مجھے اور میرے جیسے گناہگاروں کو یہ کہا کہ یا عبادی، اے میرے بندو، اور پھر کیا کہا کہ جنہوں نے جانوں پر ظلم کیا، جنہوں نے گناہ کی کمائی کی، جنہوں نے حق اور باطل کو ملا لیا، اور جن سے لغزشیں ہوئیں، اور جنہوں نے غفلت کی زندگی گزار لی، جنہوں نے آخرت بھلا دی، اور جنہوں نے اپنے آپ کو اپنے نفس کے حوالے کر دیا، جو مجھے کہتے رہے کہ الہ واحد رب تو ہے، مولا تو الہ واحد ہے، لیکن اپنے نفس اور اپنے خواہش کی پوجا میں لگے رہے، ایسے بندے جنہوں نے جانوں پر ظلم کر لیا، ان کے بارے میں اللہ نے اس آیت کریمہ میں کسی سزا کا، کسی تعدیب کا اور کسی عذاب کا تذکرہ نہیں کیا، بلکہ بڑی ہی مہربانی کی، ان بندوں سے کہا جنہوں نے گناہ کیے، لا تقنطوا من رحمت اللہ، میری رحمت سے مایوس نہ ہونا، میری رحمت سے مایوس نہ ہونا۔ سچ فرمایا سرکار دو عالم صلی اللہ علیہ وسلم نے۔ روایات کا مفہوم ہے کہ اللہ تعالیٰ گناہ معاف کر دیتا ہے، چاہے سمندر کی جھاگ ہی کے برابر کیوں نہ ہو، اور اللہ تعالیٰ ماں کی ممتا سے بڑھ کر اپنے بندوں سے محبت رکھنے والا ہے، اور اللہ رحیم ہے، اللہ کریم ہے، اور وہ اپنی مخلوق سے محبت رکھتا ہے، اس لیے انسانوں کے لیے اس نے پوری کائنات کو سازگار بنایا، پھر ان پر یہ رحمت کی کہ ان کی رہنمائی کے لیے رسول اور پیغمبر بھیجے، وہ بھلا عذاب اور سزا دے کے کیسے خوش ہو سکتا ہے۔ इसलिए वो उन्हें कहता है कि मेरी तरफ तवज्जो करो, मेरी तरफ लौटो, मेरी रहमत की उम्मीद अपने दिलों के अंदर पैदा करो, मायूसियों को करीब न फटकने दो। मैं रहमतों वाला रब हूँ, मैं रहमान हूँ, मैं रहीम हूँ, मैं करीम हूँ, मैं शफीक हूँ और मैं शाहरग से भी ज़्यादा करीब हूँ। मैं पुकारने वाले की पुकार को सुनता हूँ, मैं जवाब देता हूँ, और जो मेरी तरफ एक कदम आता है मैं 10 कदम आता हूँ, और मैं ही दुआओं को सुनने वाला हूँ। इसलिए उम्मीद की निगाह के साथ मेरी तरफ लौटो और यकीन पैदा करो, ऐ मेरे वो बंदो जिन्होंने अपनी जानों पर जुल्म किया। ला तकनतु मिन रहमतिल्लाह, अल्लाह की रहमत से मायूस न होना। हदीस पाक में रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इस रहमत को वाज़ह करने के लिए एक खूबसूरत मिसाल दी है, और इसका मफहूम यह है। आपने फरमाया कि एक शख्स सहरा के लंबे सफ़र पर निकलता है और उसके पास उसकी सवारी है, ऊँटनी है, पानी के पीने की चीज़ है, छागल या मिशकीज़ा उसका खैमा है, साजो सामान है, और सहरा के सफ़र के अंदर वह तन्हा सफ़र कर रहा है। अचानक सहरा के अंदर तूफ़ान आता है और तूफ़ान के नतीजे में उसकी ऊँटनी, उसका साजो सामान, पीने का पानी और दीगर साजो सामान उससे वो महरूम हो जाता है। और यको तन्हा तूफ़ान थमने के बाद जब वो निगाह दौड़ाता है तो उसका सामान और उसकी सवारी गायब हो चुके होते हैं। अपनी ज़रूरत, अपनी मोहताजी के बायस वो अपने सामान और अपनी सवारी की तलाश में निकलता है, मशरक को, मगरिब को, शुमाल और जनूब को चलता है, पाँव में छाले पड़ जाते हैं, झुलसती हुई धूप है, तन्हाई है, वहशत और दहशत है, लेकिन वह अपनी सवारी और अपने सामान को दोबारा हासिल नहीं कर पाता। थका मांदा, भूखा प्यासा, भूख से निढाल होकर गिर पड़ता है, और जब गिर पड़ता है मायूस हो जाता है, और इतना मायूस हो जाता है, इतना निढाल हो जाता है कि उसे लगता है कि मौत अब मेरे सरहाने खड़ी है। आंखें हैं कि बंद हुआ चाहती हैं, जान का रिश्ता टूटा चाहता है, और ऐन उस वक्त मायूसी के आलम में अचानक देखता है कि उसकी ऊँटनी खुद ब खुद उसके सामने आ जाती है, जिस पर खैमा, सामान और पीने का पानी लदा हुआ होता है, तो उसकी खुशी का क्या ठिकाना। हजूर ने इस मिसाल के ज़रिए समझाया कि वो बहुत ही खुश होता है, खुशी और मुसरत की शिद्दत के अंदर, कि उसे गोया के एक नई ज़िंदगी मिल गई। वो उस ऊँटनी को देखकर खुशी के जज्बात के साथ शुक्र का जज्बा मिला के अपने रब का शुक्र अदा करता है, और अल्फाज आगे पीछे हो जाते हैं। ये मिसाल देने के साथ हुजूर अकरम सल्लम फरमाया कि वह मुसाफिर जिसकी ऊँटनी खो गई, जिसका सामान खो गया और बिल्कुल मायूस था, अचानक जब उसे सब कुछ मिल जाता है, इस मिल जाने पर जितना वो खुश होता है, इससे कहीं ज़्यादा परवरदिगार आलम उस वक्त खुश होते हैं कि जब कोई गुनाहगार बंदा और गलतियों और कोताहियों का नामा आमाल लिए हुए अपने रब के पास आता है, तो उसका रब उसे अपने साथ लगा लेता है, उसे मायूसियों से बचा लेता है। उस दिल पे खुदा की रहमत हो जिस दिल की ये हालत होती है, एक बार खता हो जाती है 100 बार नदामत होती है, और मोती समझ के शान करीमी ने चुन लिए, कतरे जो थे मेरे हक़ इनफ़ाल के अल्लाह करीम हैं। शान करीमी उनकी उनकी निशानी है, उनका तुरा इम्तियाज़ है, इसलिए अल्लाह फरमाते हैं कि ऐ मेरे बंदो जिनसे गुनाह हुए, गलतियाँ हुईं, मेरी रहमत से मायूस न हो जाना, मैं तो माफ़ कर देता हूँ, और कितना माफ़ कर देता हूँ। इन्नल्लाह यग़फिरुज़्ज़ुनूब जमीया, बेशक मैं सारे ही गुनाह माफ़ कर देता हूँ, सारे ही गुनाह माफ़ कर देता हूँ। हमारा ज़हन, हमारे तफक्कुरात, हमारा ख्याल, हमारी चश्मे तसव्वुर क्या अल्लाह ताला की मग़फ़रत और रहमत की हदूद का तय्यन कर सकती? फिर ज़हन में ये सवाल पैदा होते हैं कि क्या वो गुनाह भी माफ़ हो जाएगा, वो भी माफ़ हो जाएगा, वो भी माफ़ हो जाएगा। गुनाह तो बहुत ज़्यादा हैं, लेकिन अल्लाह की रहमत से ज़्यादा तो नहीं हो सकते। सूरह ज़ुमर गवाही दे रही है کہ کوئی گناہ ایسا نہیں ہے جو معاف نہیں کیا جائے گا. فرمایا ان اللہ یغفر الذنوب جميعا, سارے ہی گناہ معاف کر دیے جائیں گے. سامعین کرام, یہاں میں ایک اور بات عرض کرتا ہوں کہ گناہ ہونا انسانی فطرت کا حصہ ہے. گناہ تو ہوں گے, غلطیاں تو ہوں گی, اور کیوں نہ ہوں, نبوت کا دروازہ بند ہو چکا. معصوم عن الخطا مقام نبوت ہے, نبی صلی اللہ علیہ وسلم کی ذات ہے, اور نبوت کے بعد سب سے اعلیٰ و عرفہ مقام صحابہ کرام رضوان اللہ علیہم اجمعین کا ہے. اس کے باوجود کہ صحابہ کے بارے میں قرآن مجید میں اللہ نے یہ سند نازل کی, رضی اللہ عنہم ورضوا عنہ, اللہ ان سے راضی اور وہ اللہ سے راضی. اس کے باوجود کہ حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا الصحابی کالنجوم, کہ میرے صحابی تو ایسے ہیں جیسے روشن ستارے ہوتے ہیں. اس کے باوجود کہ وہ سارے کے سارے اللہ کو پسند, اللہ کے رسول کو پسند. لیکن کیا یہ ایک حقیقت نہیں ہے کہ قرآن کی وہ آیات جن میں حدود بیان ہوئی اور اس کی روشنی میں تعزیرات کا سارا نظام, ان کا نفاذ ابتدا میں کہاں ہوا؟ یہ ساری حدود جس معاشرے میں نافذ ہوئیں وہ صحابہ کا ہے. وہاں غلطیاں اور لغزشیں تو ہوتی تھیں لیکن سرکشی نہیں ہوتی تھی. وہاں اگر غلطی ہو گئی تو وہ لوٹتے تھے اللہ کی طرف, اس کے رسول کی طرف. اس لیے قرآن مجید نے ان کی شان بیان کی ہے, التائبون, لوٹ آنے والے. اللہ کرے کہ ہم اس کی رحمت کی طرف متوجہ ہوں اور بار بار اللہ کی طرف لوٹیں. تاہم یہ بات جان لینی ضروری ہے کہ قرآن مجید کے مطابق اور حدیث کی کتب کی روشنی میں پوری ذمہ داری سے یہ کہا جا سکتا ہے کہ مومن اور مسلم کی کوئی تعریف ایسی نہیں ہے کہ اس سے گناہ ہی نہ ہوتا ہو. گناہ تو ہو جاتے ہیں, انسان ہیں, کمزور ہیں, لیکن ایمان کیا ہے؟ ایمان یہ نہیں ہے کہ گناہ نہ ہو, ایمان یہ ہے کہ اگر غلطی ہوئی ہے تو لوٹنا ہے اپنے رب کی طرف. اور کس رب کی طرف لوٹنا ہے جو لوٹنے والے پر غضبناک ہوتا ہے اور اسے مایوس کر دیتا ہے؟ کس رب کی طرف لوٹنا ہے جو لوگوں کو سزا دینے پہ راضی رہتا ہے؟ ایسا نہیں ہے. اس رب کی طرف لوٹنا ہے جس نے اپنا تعارف کروایا ہے, ان اللہ یحب التوابین, میں تو لوٹ آنے والے, توبہ کر لینے والے, رجوع کرنے والوں سے محبت کرتا ہوں. محبت کرنے والا رب. وہ اعلان کر رہا ہے کہ اے میرے بندو, جنہوں نے اپنی جانوں پر ظلم کیا, جو گناہ کر بیٹھے, جن سے لغزشیں ہو گئیں, اللہ کی رحمت سے مایوس نہ ہونا. ان اللہ یغفر الذنوب جمیعا, بے شک اللہ سارے گناہ معاف کر دیتا ہے, سارے گناہ معاف کر دیتا ہے. یہ آیت کریمہ ایک طرف تو ہم گناہگاروں کو دلاسہ دے رہی ہے, دوسری طرف اس میں یہ نقطہ بھی پوشیدہ ہے کہ انسانوں سے انسانوں والی توقعات رکھی جائیں. ارد گرد کے ماحول میں لوگوں سے غلطیاں ہو جاتی ہیں, گناہ ہو جاتے ہیں, اور ہمارے رسول صلی اللہ علیہ وسلم نے گناہگاروں سے محبت کرنا سکھایا ہے. البتہ ان کے گناہوں سے محبت نہیں کی جائے گی. اس لیے ذرا ذرا اسی بات پر لوگوں کی غلطیوں کو اچھالنا, لوگوں کی غلطیوں کا ادب تنقید بنانا, مایوسی پھیلانا, اور معاشرے پر تنقید کرتے ہوئے احتیاط, توازن اور اعتدال کا دامن چھوڑ بیٹھنا, اور یہ ثابت کرتے رہنا کہ آج کل کے زمانے میں کوئی نیکی ہو ہی نہیں رہی, ہر طرف بدی کا راج ہے, اور برائی کا چلن عام ہے, اور برائیوں کا دور دورا ہے, یہ ایک دعوتی مزاج اور قرآن و سنت کے مزاج کے ساتھ لگا نہ کھانے والی بات ہے. حضور صلی اللہ علیہ وسلم مبشر ہیں, حضور صلی اللہ علیہ وسلم بشیر ہیں. قرآن مجید نے ان کا یہی تعارف کروایا ہے. وہ ڈراتے بھی ہیں, وہ نذیر بھی ہیں, لیکن ان کی زندگی میں توازن اور اعتدال ہے, وہ خوشخبریاں بھی دیتے ہیں. اور حضور کے آس پاس جو ماحول آپ کو عطا کیا گیا, اس میں اپنی جانوں پر ظلم کرنے والے گناہگار رہتے تھے, ان سے غلطیاں ہو جاتی تھیں, اور حضور صلی اللہ علیہ وسلم ان غلطیوں کو مایوسی میں نہیں بدلتے تھے, بلکہ اللہ کی رحمت کی طرف متوجہ کرتے تھے, اور آپ گناہگاروں کے ساتھ اٹھتے بیٹھتے تھے, آپ گناہگاروں کے درمیان رہتے تھے, اور ان کو اللہ کی رحمت کی طرف متوجہ کرتے تھے, ان کا رخ ٹھیک کرتے تھے. حسین حرم کے اندر, مسجد نبوی کے اندر گناہگار بھی آتے تھے, نیکوکار بھی آتے تھے, اور حضور صلی اللہ علیہ وسلم سب کے لیے یکساں رحمتوں کو بیان کرتے تھے کہ یہ نغمہ فصل گل و لالا کا نہیں پابند, بہار ہو کے خزاں ला इलाहा इल्लल्लाह। इसलिए कुरान पढ़ने वाले को, कुरान पेश करने वाले को, कुरान के फहम को समझने वाले को बात करते हुए, इबलाग करते हुए, बात के इजहार में और बात को फैलाते हुए इस बात का ख्याल रखना चाहिए कि अल्लाह ताला को एक रहीम हस्ती के तौर पर मुतारफ़ करवाए। वाइज का, खतीब का, मुदरिस का, मुबल्लिग और दाई का ये अंदाज़ कोई ज़्यादा सही अंदाज़ नहीं है कि अल्लाह के बारे में लोगों के दिलों में एतदाल से बढ़कर खौफ पैदा किया जाए, ऐसा खौफ कि जो उन्हें मायूस कर दे, उनके दिल तोड़ कर रख दे और ये समझने लगें कि हमारी बख्शिश का तो कोई इम्कान ही नहीं है। ये इस्लामी नुक्ता नज़र से और फहमे कुरान की रूह के मुनाफी है। गुनाह कितने ही क्यों ना हो जाएं, ये बात याद रखनी चाहिए कि अल्लाह की रहमत बहाने ढूंढती है और अल्लाह की रहमत कहीं ज़्यादा है। वतूबू इलल्लाहि तौबतन नसूहा, अल्लाह की तरफ लौटना चाहिए सच्ची तौबा के इरादे के साथ। फिर भी गलती हो जाए फिर लौटना चाहिए, तौबा मेरी जाम शिकन, जाम मेरा तौबा शिकन, सामने ढेर है टूटे हुए पैमानों का। गलतियां होंगी, बार बार होंगी, और वो जो हर वक्त बेदार जागने वाला, जिसे ऊँग नहीं आती, जिसे नींद नहीं आती, हय्यु कय्यूम रब है, उसके दर पर दस्तक देनी चाहिए। हमारे रसूल सल्लम ने फरमाया, मैं तो दिन में 70-70 मरतबा इस्तिफार करता हूँ, नाउज़ुबिल्लाह मिन ज़ालिक, आप मासूम अनिल खता हैं, इसके बावजूद बार बार इस्तिफार, अल्लाह से मफ़रत की तलब, ये उम्मत के लिए एक उस्वा कामिल और नमूना और मॉडल छोड़ा जा रहा है। और इस मॉडल का अक्स सहाबा कराम रिजवानुल्लाह अलैहिम अजमईन की जिंदगियों के अंदर है, और उसमें हमें एक कद आवर शख्सियत हज़रत उमर बिन खत्ताब रज़ी अल्लाह ताला अन्हो दिखाई देते हैं। और कितना जामे, कितना खूबसूरत और कितना काबले फहम और कितना खूबसूरत जुमला हज़रत उमर बिन खत्ताब रज़ी अल्लाह ताला अन्हो से मंसूब है। हज़रत उमर फरमाते हैं कि अगर क़यामत के दिन ये ऐलान कर दिया गया कि सब लोगों को अल्लाह ने माफ़ कर दिया, सब लोगों को अल्लाह ने माफ़ कर दिया, लेकिन एक शख्स ऐसा है जिसका हिसाब होगा, जिस पर गिरफ्त की जाएगी, तो मैं अल्लाह का इतना खौफ रखता हूँ कि मैं ये समझूंगा अपने गुनाहों के बायस कि शायद उसका नाम उमर है। अल्लाह अकबर। लेकिन साथ ही फरमाया, लोगों अगर इसके बरक्स ये ऐलान कर दिया जाए कि सब लोगों का हिसाब होगा, सब पकड़े जा रहे हैं और एक शख्स है जिसे बग़ैर हिसाब के अल्लाह माफ़ कर रहे हैं, तो मैं अल्लाह की रहमत का इतना उम्मीदवार हूँ कि मैं यकीन रखता हूँ कि वो भी उमर होगा। सुबहान अल्लाह व बिहम्दिही, सुबहान अल्लाह अल अज़ीम। चुनाचे ये जो तकवा है, ये जो दिल की पाकी है, ये जो तज़किया है, ये जो कुरान फहमी है, ये क्या है? ये एक तरफ उम्मीद है और एक तरफ खौफ है। इस आयत करीमा में अल्लाह की तरफ से मग़फ़रत, बख्शिश, रिजवान और उसकी रहमत का बयान है, लेकिन इसका यह मतलब नहीं है कि इंसान इससे नाजायज़ फ़ायदा उठा के अल्लाह की बजाय अपने नफ्स को, अपनी ख्वाहिशी को माबूद बनाए रखे। जो लौट के आता है उसको माफ़ किया जाता है, जो अपना रुख अल्लाह की तरफ कर लेता है, अपनी गलतियों को मान लेता है, गिरिया वजारी करता है और अल्लाह के हजूर पहुँचता है, तो यकीन जाने अल्लाह ताला खुश होते हैं और वो उसका इंतज़ार करते हैं। और अहादीस की रोशनी में ये बात समझनी चाहिए कि अल्लाह तो आवाज़ लगाते हैं, है कोई मेरी रहमतों को चाहने वाला? एक किस्सा बयान किया गया एक ऐसे शख्स का कि जिसने हरम की ज़ियारत के लिए तवील इंतज़ार किया, ज़्यादा राह जमा किया, मुश्किल सफ़र तय किया, और सफ़र तय करने के बाद जब पहली बार सैने हरम में पहुंचा, तो उसकी नज़र बैतुल्ला पर पड़ी। बैतुल्ला पर नज़र पड़ते ही उसे ज़ारो कतार रोना आ गया, अपने गुनाहों के एहसास से रोने लगा। इब्तदा में सिसकियाँ, फिर चीखो पुकार, फिर वावेला, इतनी शिद्दत से रोने लगा कि दूसरे तवाफ़ करने वाले उससे डिस्टर्ब होने लगे। तो एक बुज़ुर्ग ने उसे रोक के ये बात पूछी कि इतना शोर क्यों मचाते हो, क्यों रोते हो? कहने लगा कि बड़ी मुश्किलों से इस दरबार में पहुँचा हूँ, अपने गुनाह याद आते हैं। अल्लाह को राज़ी करने के लिए, अल्लाह को मनाने के लिए, गुनाहों की माफ़ी के लिए ये दरख्वास्त पेश कर रहा हूँ, रो रहा हूँ। बात बड़ी ठीक थी, न जाने हम कहाँ कहाँ रोते रहते हैं, रोने की जगह यही है। अल्लाह हमें अपने दरबार ही में रोने की तौफीक अता फरमाए। उसने ठीक जवाब दिया, लेकिन जिस बुजुर्ग ने सवाल किया था, जो जवाब उन्होंने दिया, वो भी अल्लाह की रहमतों के नए और नए दरवाजे खोलता चला जाता। उन्होंने ये कहा कि रोने वाले, तू ना रो, तेरा रब अगर तुझसे नाराज होता तो कभी तुझे अपने घर में ना आने देता। सुभान अल्लाह, अल्लाह उसे ही तौफीक देते हैं, उसे ही आने देते हैं। हम मखलूक हैं, हमसे गलतियां होती हैं, लेकिन हम भी पसंद नहीं करते कि जिससे हम नाराज हों तो उसको अपने घर में आने दें, उसे अपना मेहमान बनने दें। हम पसंद नहीं करते, हम एहतियात करते हैं, हम फासला रखते हैं। लिहाजा अल्लाह की रहमत का एक रुख ये भी है कि वह जिन्हें मस्जिदों में आने देता है, जो अजान सुनकर मुतवज्जे होते हैं, और जो सजदा रेज होते हैं, और जो माफरत के लिए दुआ उठाते हैं, दुआ के माफरत की दुआ के लिए हाथ उठाते हैं, जो उठते हुए बैठते हुए चलते हुए कभी न कभी तौबा के अल्फाज बोल लेते हैं, जो कानों को हाथ लगा लेते हैं, जो अस्ताफिरुल्लाह कह लेते हैं, और जिनका ज़मीर कभी ही सही जाग उठता है, तो ये मौला का करम होता है, ये उसकी रहमत होती है। और ऐसा क्यों ना हो, इसी आयत में फरमाया कि वो सारे गुनाह माफ़ कर देता है, क्यों नहीं, इसलिए इन्नहू हुवल गफूर रहीम, बेशक वो तो है ही बख्शने वाला, वो तो है ही रहम फरमाने वाला। चुनाचे ये तो अल्लाह की सिफात हैं, उसे पहचानना चाहिए, उसकी तरफ रजू करना चाहिए। और अल्लाह की शान समदियत क्या है, शान बेनियाजी क्या है, मंजल्लजी यशफ़ इंदहू इल्ला बिइज़्नी, कौन है जो उसके हुजूर उसकी इजाज़त के बगैर सिफारिश करे। वो इंसाफ वाला खुदा है, और इंसाफ से बढ़कर एहसान वाला और रहमत वाला अल्लाह है, रहमत वाला परवरदिगार है, वो बेनियाज है। लिहाजा वो किसी जमात की लीडरशिप, किसी गिरोह, किसी मसलक के मौलाना और किसी पीर साहब और किसी शेख तरीकत और किसी अलामा साहब के मशवरे का पाबंद नहीं है। वो तो बंदों के हाल को खूब जानता है, और उसकी रहमत हर चीज़ पर हावी है, और उसकी रहमत बहाने ढूंढती है। बात समझाने के लिए हमारे यहाँ उलमा ने हकायात बयान की, हकायात की कोई शरी हैसियत नहीं होती, लेकिन बात समझाने के लिए इनकी गुंजाइश रखी गई। एक ऐसी हकायत ये बयान की जाती है कि मूसा अलैहिस्सलाम अपने सब रब से मुलाकात के लिए कोहे तूर पर तशरीफ़ ले जाया करते थे। तूर के सफ़र में एक दिन आप तशरीफ़ ले जा रहे थे, तो आपने सुनसान और बेआबान इलाके में बकरियां चरती हुई देखी, और बकरियों के रेवड़ के करीब एक तन्हा शख्स जो चरवाहा था वो बैठा हुआ था और खुद कलामी कर रहा था, और उसकी तरफ हजरत मूसा का ध्यान गया तो वो ये कह रहा था कि ए रब तू कहाँ है, मेरा दिल तुझे मिलने को चाहता है, मैं चाहता हूँ तू कहीं मिले, मैं तेरा दीदार करूँ, और मैं चाहता हूँ कि मौका मिले तो तेरा सर मैं अपनी गोद में रखूँ, और मौला तेरे बालों में उंगलियाँ फेरूँ, और मौला अगर तेरे बालों में कोई जुएँ हों तो वह निकाल दूँ। इस तरह की गुफ्तगू खुद कलामी के अंदाज में तने तनहा बैठा हुआ चरवाहा कर रहा था, और जलीलुल कद्र रौब वाले जलाल वाले पैगंबर हजरत मूसा अलैहिस्सलाम ने उसको टोक दिया और कहा, ओए ये क्या कह रहे हो। वो बेचारा दबक गया, खामोश हो गया। उसके बाद हजरत मूसा तूर को चले, और हकायत में ये आता है कि अल्लाह ताला के साथ जब हम कलाम हुए तो अल्लाह ताला ने कहा कि मूसा वो मेरा बंदा है, वो मेरे साथ महवे कलाम था, और तुझे दरमियान में आने की इजाज़त नहीं है, जो मुझे पुकारता है मैं उसकी पुकार को सुनता हूँ। इसलिए सामईने कराम, हमें बड़ी एहतियात करनी चाहिए अल्लाह के मामले में। हमें तो अपनी आखरत की फ़िक्र करनी चाहिए, अपनी माफ़रत की, और दूसरों की गलतियों, दूसरों की कोताहियों को हदफ़ तनकीद बनाते हुए एतदाल से काम लेना चाहिए, और अल्लाह की रहमत पर नज़र रखनी चाहिए, और अल्लाह को एक शफ़ाक ज़ालिम और सजा देने वाले रब की बजाय रहीम व करीम मौला के तौर पर लोगों के सामने पेश करना चाहिए, ताकि लोगों के दिलों में अल्लाह ताला की मोहब्बत जागे, अल्लाह ताला की रहमत के दिए उनकी आंखों में रोशन हों, और उम्मीद के इन चिरागों की रोशनी में वो अमले साले की तरफ मुतवज्जे हों। अल्लाह ताला मुझे और आपको حسن عمل کی توفیق عطا فرمائے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔